بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
زہرہ زیدی اور ساتھیوں کا سلام پہنچے ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ فتح کی 28ویں اور 29ویں آیتوں کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں عبدالعزیز حسان۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ والذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله وكفى بالله شهيدا۔ محمد رسول اللہ، والذین معه اشد ومثلهم في الإنجيل كزرع أخرج شطأه فآزره فاستغلظ فاستوى على سوقه يعجب الزرع ليغيظ بهم الكفار، وعد الله الذين آمنوا وعملوا الصالحات منهم مغفرة وأجرا عظيما۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، وہی وہ ایشور ہے جس نے اپنے پیغمبر کو مارگ درشن اور ستیہ دھرم کے ساتھ بھیجا تاکہ اسے سبھی دھرموں پر پربھتو پردان کرے، اور گواہی کے لیے تو اللہ ہی پریاپت ہے۔ محمد صلی اللہ علیہ وآلہ وسلم اللہ کے رسول ہیں، اور جو لوگ ان کے ساتھ ہیں وہ کافروں کے لیے اتیانت کڑے اور آپس میں اتیانت دیالو ہیں۔ تم انہیں دیکھو گے کہ ایشور کے سمکش جھکے ہوئے اور نتمستک ہو کر اپنے پالنہار سے انگراہ اور دیا و کرپا کے اچھک ہیں۔ اتیادھک سجدوں کے کارن ان کے چہروں پر سجدوں کے چن ہیں۔ ان کی یہی وشیشتہ توریت میں ہے اور ان کی یہی وشیشتہ انجیل میں ہے۔ جیسے کوئی کھیتی ہو جو پہلے اپنا انکر نکالے، پھر اسے سشکت بنائے، پھر وہ موٹی ہو جائے اور اپنے تنے پر سیدھی کھڑی ہو جائے، کہ جو کھیتی کرنے والوں کو بھانے لگے تاکہ ان کے مادھیم سے کافروں کو جلایا جائے، اور ان میں سے جو لوگ ایمان لائے اور اچھے کرم کرتے رہے ان سے اللہ نے کشما اور مہان پرتیفل کا وعدہ کیا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، آج سوموار ہے، جولائی کی 18، تیر کی 27 اور ذلہج کی 18 تاریخ۔ عید غدیر کے شبھ افسر پر ہم آپ سبھی کی سیوا میں ہاردک بدھائی پیش کرتے ہیں۔ روپ ریکھا اس پرکار ہے، پہلے آپ سماچار سنیں گے، پھر ہم آپ کو راجنیتک چرچا سنوائیں گے، اس کے بعد عید غدیر کے سمبندھ میں وشیش کارکرم پیش کیا جائے گا۔ ہماری آج کی سبھا کا انتم کارکرم ہوگا وشو درپن۔ تو شوتاؤ، یہ تھی روپ ریکھا۔ اب کچھ ہی چھڑوں میں وشو سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ وشو سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم، پہلے آج کے پرمکھ سماچاروں کا سارانش۔ ایران میں آج عید غدیر پورے ہرش الاس کے ساتھ منائی جا رہی ہے۔ عراقی راشٹرپتی نے ایران کو شیتر کا مہتوپورن دیش بتایا ہے۔ پنجاب میں ہوئے اپ چناؤ میں عمران خان کی پارٹی نے بڑی جیت حاصل کی ہے۔ اور اب آپ وستار سے قائم رضوی سے وشو سماچار سنیے۔ ایران میں عید غدیر منائی جا رہی ہے۔ آج پورا ایران پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم دوارا حضرت علی کو اپنا اترادھیکاری گھوشت کیے جانے کی ورشگاٹھ میں جشن میں ڈوبا ہوا ہے۔ اسلامی کیلنڈر کے ذلحج مہینے کی آج 18 تاریخ ہے۔ آج کے دن پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے اپنے آخری حج سے واپس لوٹتے ہوئے خم کے میدان میں حاجیوں کی اپستھتی میں حضرت علی علیہ السلام کو اپنا اترادھیکاری گھوشت کیا تھا۔ اس دن کو شیعہ مسلمان ایک بڑی عید کے طور پر مناتے ہیں اور سماروہوں کا آیوجن کرتے ہیں۔ ایران میں بھی لوگ بڑے ہرش و الاس کے ساتھ مٹھائیاں اور شربت بانٹ کر عید غدیر کا جشن منا رہے ہیں۔ ایران کے اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمی سید علی خامنئی نے آج کے دن 2272 قیدیوں کی سزائے معاف کرنے کا اعلان کیا ہے۔ عراق کے راشٹرپتی کا کہنا ہے کہ ایران شیتر کا ایک بہت ہی مہتوپورن دیش ہے۔ برہم سالے نے ایران کے ساتھ عراق کے سمبندوں کے سندرب میں یہ کہا ہے کہ ایران سے کیول ہماری سیمائیں ہی نہیں ملتی بلکہ اس کے ساتھ ہمارے بہت سے سنیکت معاملے ہیں۔ انہوں نے کہا کہ ایران کے ساتھ سمبندوں کو میتری پورن بنائے رکھنا ہمارے ہت میں ہے۔ عراقی راشٹرپتی کا کہنا تھا کہ ہم صدام والے کال میں واپس نہیں جانا چاہتے ہیں جس دور میں پڑوسیوں کے ساتھ یدھ رہتا تھا۔ برہم سالے کے انوسار ورتمان سنکٹ سے نکلنے کے لیے ہم کو کوٹنیتک سمادھان کی آوشکتا ہے۔ انہوں نے کہا کہ پوری دنیا کے لیے سمسیا بنے ہوئے آتنکواد سے نپٹنے کے لیے ہمیں ادھک سرکشا کی ضرورت ہے۔ ایران کے ودیش منتری حسین امیر عبداللہیہ نے اپنے عراقی سمکش فواد حسین کے ساتھ ٹیلی فون پر بات چیت میں شیتری استر پر ہونے والی وارتاؤں میں بغداد کی سارتھک بھومکا کی سراہنا کی۔ امیر عبداللہیان نے فواد حسین کے ساتھ بات چیت میں دیوپکشی سہیوگ میں وستار کے ساتھ ہی تہران اور ریاض کے بیچ وارتا کو آگے بڑھانے پر بھی وچار ومرش کیا۔ ایران اور سعودی عرب کے بیچ 2016 سے کوٹنیتک سمبندھ نہیں ہے۔ بغداد کی مدھیستتا سے دونوں دیش رشتوں کی بحالی کے لیے اب تک کئی چرن کی وارتا کر چکے ہیں۔ ایرانی ودیش منتری نے اپنے عراقی سمکش کے ساتھ بات چیت کے دوران شیتریہ دیشوں کے بیچ مدبھیدوں کو دور کرنے اور انہیں نکٹ لانے میں بغداد کی بھومکا کی سراہنا کی۔ پورو اسرائیلی راجنائک کا کہنا ہے کہ جو بائیڈن کی مدھیہ پورو یاترا پوری طرح سے ناکام رہی ہے۔ سنیکت راشٹر سنگھ میں اسرائیل کے پورو راجدوت کا کہنا ہے کہ امریکی راشٹرپتی جو بائیڈن کی تل اویو یاترا پوری طرح سے وفل رہی۔ بائیڈن 13 جولائی کو تل اویو اور ویسٹ بینک کی یاترا پر پہنچے تھے۔ وہاں پر انہوں نے اسرائیلی اور فلسطینی ادھیکاریوں سے ملاقاتیں کی تھیں۔ 15 جولائی کو انہوں نے سعودی عرب کا دورہ کیا تھا۔ 16 جولائی کو بائیڈن نے جدہ میں عرب دیشوں کے راشٹرادھیکشوں سے ملاقات کی، لیکن ان ملاقاتوں میں ایک سنیکت بیان جاری کرنے کے علاوہ انہیں کچھ دوسرا حاصل نہیں ہوا۔ امریکی راشٹرپتی کے مدھیہ پورو دورے کو ناکام بتاتے ہوئے راشٹر سنگھ میں پورو اسرائیلی راجدوت ڈینی ڈینن نے کہا ہے کہ بائیڈن کی اسرائیل یاترا پوری طرح سے ناکام رہی اور اس کی سب سے پہلی نشانی ایران دوارا اپنی سینیہ شکتی پر گرو کرنا ہے۔ حزب اللہ کا کہنا ہے کہ ہم یدھ تو نہیں چاہتے ہیں، لیکن اگر ایسا ہوتا ہے تو اس کے لیے تیار ہیں۔ حزب اللہ نے کہا ہے کہ یہ پرتیرودی سنگٹھن کبھی بھی جنگ نہیں چاہتا ہے، لیکن اگر ایسا ہوتا ہے تو پھر وہ اس کے لیے تیار ہے۔ لبنان کی سنسد میں پرتیرود کے پرتی وفاداری گٹ کے پرمکھ محمد راد نے کہا ہے کہ جب ہم یہ کہتے ہیں کہ یدھ کا وکلپ ہمیں سمان جنک جیون جینے اور دوسروں کے سامنے بھیک مانگنے سے روکتا ہے، تو ہم یہ کہنا چاہتے ہیں کہ ہم آزاد ہیں، ہم یدھ نہیں چاہتے ہیں، لیکن اس کے لیے تیار بھی رہتے ہیں۔ انہوں نے کہا، پرتیرودھ کی شروعات میں دشمن نے اگر ہمارے کمانڈروں کی ویرتا اور ساہس کو دیکھا ہے تو بھوشیہ میں بھی دشمن اگر کوئی بھی غلطی کرے گا تو وہ ہماری بہادری اور ہمارا پرتیرودھ پھر دیکھے گا۔ روس کے لیے کام کرنے کے آروپ میں یوکرین کے راشٹرپتی نے دو سینئر ادھیکاریوں کو برخاست کر دیا ہے۔ یوکرین کے راشٹرپتی ولادیمیر زیلنسکی نے دیش کی سرکشا ایجنسی کے پرمکھ اور مہا بھیوجک کو ان کے پدوں سے برخاست کر دیا۔ رویوار دیر گئے زیلنسکی نے اپنے بچپن کے دوست اور ایس بی یو کے پرمکھ تتھا مہا بھیوجک کو دیش دروہ کا حوالہ دیتے ہوئے ان کے پدوں سے برخاست کرنے کا آدیش جاری کر دیا ہے۔ یوکرین کے راشٹرپتی کی آدھیکارک ویب سائٹ پر جاری ہونے والے بیان کے انوسار یہ دونوں ادھیکاری یوکرین میں روسی یدھ اپرادھوں کے خلاف مقدمہ چلانے کے پریاسوں کا نیتریتو کر رہے تھے۔ ٹیلیگرام پر ایک الگ پوسٹ میں زیلنسکی نے کہا ہے کہ انہوں نے ان ورشٹھ ادھیکاریوں کو اس لیے برخاست کیا کیونکہ روس کے ساتھ گٹھ جوڑ سے ان کی ایجنسیوں کے سدسیوں کے کئی معاملے سامنے آئے ہیں۔ عمران خان نے لوکپریتا کی جنگ میں شریف پریوار کو پچھاڑ دیا ہے۔ پاکستان کے سب سے بڑے اور اہم صوبے پنجاب میں ہوئے اپ چناؤں میں عمران خان کی پارٹی پاکستان تحریک انصاف نے نواز شریف کی پارٹی پی ایم ایل این کا سوپڑا صاف کر دیا ہے۔ 20 ودھان سبھا سیٹوں پر ہوئے اپ چناؤں میں عمران خان کی پارٹی پاکستان تحریک انصاف نے بڑی جیت درج کرتے ہوئے 15 سیٹوں پر قبضہ جما لیا ہے۔ اس کے ساتھ ہی پنجاب میں ایک بار پھر سے عمران خان کی پارٹی کے ستہ میں آنے کا راستہ صاف ہو گیا ہے۔ وشلیشکوں کا کہنا ہے کہ اس چناوی جنگ سے یہ ثابت ہو جاتا ہے کہ عمران خان شریف پریوار سے لوکپریتا کی جنگ میں آگے بڑھ گئے ہیں۔ چناؤ کے نتیجے گھوشت ہونے کے بعد پارٹی پرمکھ عمران خان نے ٹویٹ کر کے پی ٹی آئی کے کارکرتاؤں کا شکریہ ادا کیا۔ بھارت میں راشٹرپتی پد کے چناؤ سمپن ہوئے۔ بھارت میں سوموار کو 16ویں راشٹرپتی پد کے لیے متدان ہوا۔ یہ متدان استھانیہ سمے کے انوسار سوموار کو صبح 10 بجے آرمبھ ہوا تھا، جو شام بجے शाम क्षमा कीजिएगा, जो शाम को 5 बजे संपन्न हो गया। आज के मतदान में 4,800 निर्वाचित सांसदों और विधायकों ने भाग लिया। राष्ट्रपति पद के चुनाव में राष्ट्रीय जनतांत्रिक गठबंधन NDA की ओर से उम्मीदवार द्रौपदी मुर्मू थी, जबकि संयुक्त प्रगतिशील गठबंधन UPA की ओर से पूर्व केंद्रीय मंत्री यशवंत सिन्हा मैदान में थे। आज के चुनावी परिणामों की घोषणा 21 जुलाई को की जाएगी। भारत के अगले राष्ट्रपति का शपथ ग्रहण समारोह 25 जुलाई को होगा। अब 25 जुलाई को स्पष्ट होगा कि भारत का अगला राष्ट्रपति कौन होगा। NDA की उम्मीदवार द्रौपदी मुर्मू आदिवासी समाज से संबंध रखती हैं, वे झारखंड की राज्यपाल भी रह चुकी हैं। सिंगापुर ने गोटाबाया राजपक्षे को केवल 15 दिनों का समय दिया है। सिंगापुर ने भी गोटाबाया राजपक्षे को शरण देने में अपना हाथ खींच लिया है, जिसके कारण अब उनका भविष्य अधर में लटकता दिखाई दे रहा है। श्रीलंका के भगोड़े राष्ट्रपति ने इस देश के विरोध प्रदर्शनों से पीछा छुड़ाने के लिए देश को अधर में छोड़ दिया और विदेश भाग गए। पहले तो उनके लिए उनके देश में ही मुसीबत थी, अब विदेश में भी उनके लिए समस्याएं पैदा होने लगी हैं। सिंगापुर सरकार ने बताया है कि श्रीलंका के पूर्व राष्ट्रपति गोटाबाया राजपक्षे को इस देश में 15 दिन रहने की अनुमति है और इस समय सीमा को आगे बढ़ाया नहीं जा सकता। सिंगापुर के विदेश मंत्रालय की ओर से जारी किए गए बयान में कहा गया है कि श्रीलंका के पूर्व राष्ट्रपति ने देश से न तो शरण मांगी है और न ही उन्हें शरण दी गई है। राजपक्षे गोटाबाया को सिंगापुर में 15 दिन तक रहने की अनुमति हासिल है। यूरोप के कई देशों में भीषण गर्मी के कारण जंगलों में आग लगी है और कई लोग मर गए हैं। यूरोप महाद्वीप का एक बहुत बड़ा भूभाग इस समय गर्मी से झुलस रहा है। वहां पर इस साल अभूतपूर्व गर्मी पड़ रही है। कई देशों में जंगलों में आग लग चुकी है। इसी के साथ विश्व समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
श्रोताओ, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार की। श्रोताओ, जैसा कि आपको ज्ञात है कि आज ज़िलहिज्जा महीने की 18 तारीख है। आज के दिन को पूरी दुनिया में शिया ईद के रूप में मनाते हैं। आज के दिन इराक के पवित्र नगर नजफ में होने का आध्यात्मिक आनंद ही कुछ और है। इस शुभ अवसर पर रेडियो तेहरान आप सबकी सेवा में हार्दिक बधाई प्रस्तुत करता है। ईद गदीर के शुभ अवसर पर भारत प्रशासित कश्मीर में भी जश्न मनाया जा रहा है। इस अवसर पर आयोजित कार्यक्रम में भाग लेते हुए सुन्नी विद्वानों ने कहा है कि ये समस्त मुसलमानों की ईद है। दोस्तों, अमेरिका के राष्ट्रपति जो बाइडेन की मध्य पूर्व यात्रा समाप्त हो गई है और वे खाली हाथ अमेरिका लौट गए हैं। हालांकि उनकी यात्रा से पहले ज़ायनी शासन और उससे जुड़े संचार माध्यमों ने इस यात्रा को काफी महत्वपूर्ण दिखाने की कोशिश की थी। श्रोताओ, जैसा कि आपको ज्ञात है कि आज ज़िलहिज्जा महीने की 18 तारीख है। आज के दिन को पूरी दुनिया में शिया ईद के रूप में मनाते हैं। आज के दिन इराक के पवित्र नगर नजफ में होने का आध्यात्मिक आनंद ही कुछ और है। रिपोर्ट पेश करें साथी मिसम अब्बास।
आज ज़िलहिज्जा महीने की 18 तारीख है। आज के दिन को पूरी दुनिया के शिया ईद के रूप में मनाते हैं। आज के दिन इराक के पवित्र नगर नजफ में होने का आध्यात्मिक आनंद ही कुछ और है।
ईद शुमा मुबारक। امشب شب قدیر و در نجف اشرف هستیم. این عید رو به همه شما تبریک و تهنیت عرض میکنم.
نجف میں حضرت علی علیہ السلام کی پاون سمادھی کے پاس ہوں. آپ سب کو عید کی بہت بہت مبارکباد پیش کرتا ہوں.
غزوت احد من شوفه شال الجبل على شطوفه وخبر دحاها بجفوفه ما يقدر النبي يعوفه
احد من الجماعه والحمد لله رب العالمين.
ईश्वर की कृपा से ये ईद हम लोगों के मध्य अधिक एकता का कारण बनेगी। मैं बहरीन से आया हूँ, बहुत प्रसन्न हूँ कि गदीर के दिन मौला अली अलैहिस्सलाम के हरम में हूँ। ईद गदीर को सबसे बड़ी ईद के रूप में मनाया जाता है। कई दिन पहले से विभिन्न देशों के श्रद्धालु इराक आते हैं ताकि अपने मौला के वचनों के पालन के प्रति एक बार फिर प्रतिबद्धता जता सकें। एक श्रद्धालु ईद गदीर की बधाई देते हुए कहता है कि इस समय ईरान, इराक, पाकिस्तान और अजरबैजान सहित विभिन्न देशों के तीर्थयात्री यहाँ मौजूद हैं। एक ईरानी बच्चा हजरत अली अलैहिस्सलाम की सराहना व प्रशंसा करते हुए कहता है, ईरानी और इराकी अधिकारियों के समन्वय के कारण ईरान की कुछ जमीनी सीमाएं खोल दी गई हैं, जिसके कारण इस समय बहुत से ईरानी श्रद्धालु भी इराक के पवित्र नगर नजफ में मौजूद हैं ताकि अपनी उपस्थिति से इस स्थान की आध्यात्मिक सुंदरता को अधिक कर सकें।
اولی که خدا رو شکر میکنم که تو همچین ایام مبارکی قسمت و روزیمون شد که بیایم عید قدیر حرم حضرت امیرالمومنین باشیم. ما از مرز زمینی اومدیم، با کارت واکسن داشتیم و خیلی راحت و بدون هیچ دردسری خدا رو شکر تونستیم رد بشیم.
ایک ایرانی شردالو کہتا ہے کہ خدا کا شکر ہے کہ عید غدیر کے شبھ افسر پر ہم یہاں ہیں. ہم زمینی سیما سے یہاں آئے ہیں، ہمارے پاس ویکسینیشن کا کارڈ ہے، ہم کسی سمسیا کے بنا سیما پار کر کے یہاں پہنچے ہیں. عید غدیر وہ دن ہے جب پیغمبر اسلام نے حضرت علی علیہ السلام کو اپنا اتردھیکاری نیوکت کیا تھا. یہ مسلمان راشٹروں کے مدھے ایکتا کی عید ہے. آج دھرم اور نعمت کے پورا ہونے کا دن ہے. آج کے دن کو ولایت کے سمست انوسرن کرتاؤں کو بہت بہت مبارکباد پیش ہے. جلال خالدی، آئی آر آئی بی، عراق، نجف اشرف.
ईद गदीर के शुभ अवसर पर भारत प्रशासित कश्मीर में भी जश्न मनाया जा रहा है. इस अवसर पर आयोजित कार्यक्रम में भाग लेते हुए सुन्नी विद्वानों ने कहा है कि ये समस्त मुसलमानों की ईद है, न कि किसी विशेष वर्ग की. पूरी जानकारी के साथ श्रीनगर से सिप्ते मोहम्मद हसन.
विश्व भर के इस्लामी जनता के साथ साथ भारत प्रशासित जम्मू कश्मीर में भी ईद उल गदीर के पवित्र अवसर पर विभिन्न सभाएं आयोजित हुई जिसमें श्रद्धालु ने बड़ी संख्या में भाग लिया. श्रीनगर के गुंडहसी भट्ट में इस हवाले से एक बहुत बड़ी सभा आयोजित हुई जिसमें हजारों की संख्या में इमाम अली अलैहिस्सलाम के मानने वालों ने भाग लिया. इस अवसर पर एकता का एक अनोखा मंजर देखने को मिला क्योंकि ईद गदीर के इस अवसर पर तमाम मकातिब फिक्र से वाबस्ता उलमा और दानिश्वरों ने इस समारोह में भाग लिया. सुन्नी मुफक्किरों और दानिश्वरों ने कहा कि ईद गदीर किसी एक मसलक की ईद नहीं है बल्कि ये मुसलमानों की ईद है. और हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने अमीर अल मोमिनीन अली इब्न अबी तालिब अलैहिस्सलाम के हवाले से जो कहा है मुसलमानों को उस पर अमल करना पड़ेगा और तभी हम अपने लक्ष्य को प्राप्त कर सकते हैं. उन्होंने कहा कि इमाम अली अलैहिस्सलाम के बारे में हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जितने भी इरशादात हैं उन पर तमाम मुस्लिम जनता को अमल करना होगा, उसमें हमारी भलाई है. इस अवसर पर एकता के साथ साथ ऐसे मनाजिर भी देखने को मिले जो लोगों को भागे. لوگوں نے اس اوسر پر جہاں اتحاد اسلامی کے پکش میں زوردار نعرے بلند کیے، وہیں پر دھارمک نیتاؤں نے وشو بھر کے مسلمانوں سے ایک جٹ ہونے کا آہوان بھی کیا اور یہ کہا کہ کشمیر میں بھی وبھن لوگوں نے مسلمانوں کے درمیان تفرقہ ڈالنے کے بھرپور پریاس کیے، پرنتو ہم نے انہیں اسفل بنا دیا۔ اس اوسر پر نئی دہلی سے آئے ہوئے ایک خاص مہمان، جس کے بارے میں یہ عام ہے کہ وہ اہل بیت علیہ الصلاۃ والسلام کا شہدائی ہے، نے کہا کہ اہل بیت علیہ الصلاۃ والسلام کا شہدائی ہی مسلمان ہے۔ مولانا شبیر احمد وارثی نے اس اوسر پر پترکاروں کے ساتھ وارتہ کرتے ہوئے کہا،
اس وقت عالم اسلام جن مصیبتوں سے دوچار ہے، اس کا واحد حل یہ ہے کہ مسلمان اللہ کے رسول کو مانے اور اللہ کے رسول کی مانے، اللہ کو مانے اور اللہ کی مانے۔ یہ فرقہ پرستیاں، یہ فرقہ بازیاں اس لیے ہیں کہ ہم اللہ اور رسول کو مانتے ہیں مگر اللہ اور رسول کی نہیں مانتے۔ اللہ ایک طرف سورہ حجرات میں قرآن مجید میں ارشاد فرما رہا، ان المؤمنون اخوا، مومنین آپس میں بھائی۔
اس بیچ جموں کشمیر میں ہنسک گھٹناؤں کا کرم بھی جاری ہے، جس میں ایک ویکتی کے ہتاہت ہونے کی سوچنا ہے۔ سبت محمد حسن، ریڈیو تہران، سری نگر۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کارکرم راجنیتک چرچا۔
دوستو، امریکہ کے راشٹرپتی جو بائیڈن کی مدھیہ پور یاترا سماپت ہو گئی ہے اور وہ خالی ہاتھ امریکہ لوٹ گئے ہیں۔ حالانکہ ان کی یاترا سے پہلے زانی شاسن اور اس سے جڑے سنچار مادھیموں نے اس یاترا کو کافی مہتوپورن دکھانے کی کوشش کی تھی۔ سمیکشا پیش کریں ساتھی قائم رضوی۔
دوستو، امریکہ کے راشٹرپتی جو بائیڈن کی مدھیہ پور یاترا سماپت ہو گئی ہے، وہ خالی ہاتھ امریکہ لوٹ گئے۔ حالانکہ ان کی یاترا سے پہلے زایونی شاسن اور اس سے جڑے سنچار مادھیموں نے اس یاترا کو کافی مہتوپورن درشانے کی کوشش کی تھی، پر اب سب پر یہ اسپشٹ ہو چکا ہے کہ جو بائیڈن کی اس یاترا کی کوئی وشیش اپلبدھی نہیں رہی۔ جو بائیڈن سب سے پہلے اویدھ ادھیکرت فلسطین گئے، وہاں انہوں نے اسرائیلی ادھیکاریوں سے وبھن وشیوں پر وچار ومرش کیا۔ اس کے بعد وہ فلسطینی پرشاسن کے پرمکھ محمود عباس سے ملے اور انت میں وہ سعودی عرب گئے۔ وہاں پر انہوں نے سعودی عرب کے ادھیکاریوں سے بھینٹ وارتا کی، کنتو سعودی ادھیکاریوں نے بائیڈن کو کوئی وشیش مہتو نہیں دیا۔ اس بات کا اندازہ امریکہ کے پورو راشٹرپتی ڈونالڈ ٹرمپ کی سعودی عرب کی یاترا سے لگایا جا سکتا ہے۔ ٹرمپ کچھ سال پہلے جب سعودی عرب کی یاترا پر آئے تھے، تب اس دیش کے ورش ادھیکاری ہاتھوں میں تلوار لے کر خوشی سے پارمپرک ڈھنگ سے ناچ رہے تھے، پرنتو بائیڈن کی یاترا پر اس پرکار کا کوئی بھی کارکرم نہیں تھا۔ اس طرح جب ٹرمپ سعودی عرب کی یاترا پر گئے تھے تو کئی سو ارب ڈالر کے سمجھوتے پر ہستاکشر بھی ہوئے تھے، اس بار ایسا کچھ بھی نہیں ہوا۔ بہت سے لوگوں کا یہ ماننا ہے کہ بائیڈن کی یاترا سے سعودی عرب اور زایونی شاسن کے سمبندھوں میں پریورتن ہوگا، پرنتو کوئی پریورتن بھی نہیں دکھائی دیا۔ یہی نہیں، فارس کی کھاڑی کے کسی بھی دیش نے بائیڈن کی یاترا کو کوئی وشیش مہتو نہیں دیا۔ یہ اس بات کا سوچک ہے کہ امریکہ کا دبدبا نہ کیول فارس کی کھاڑی میں بلکہ پوری دنیا میں کم ہوتا جا رہا ہے۔ بائیڈن کی یاترا کی وفلتا کا اندازہ اس بات سے بھلی بھانتی لگایا جا سکتا ہے کہ سنیکت عرب امارات، سعودی عرب، مصر اور عراق نے سپشٹ شبدوں میں اعلان کر دیا ہے کہ وہ ایران ویرودھی کسی بھی گٹھ بندھن میں شامل نہیں ہوں گے اور ایران کے ساتھ دوپکشی سمبندھوں میں وستار چاہتے ہیں۔ امریکہ اور بائیڈن کا ایک لکش ایران اور روس پر پرتیبندھ لگا کر ادھک دباؤ ڈالتے ہوئے انہیں الگ تھلگ کر دینا ہے، پرنتو دونوں دیشوں کی سکری نیتی اس بات کی سوچک ہے کہ امریکہ نہ کیول ایران اور روس کو الگ تھلگ نہیں کر پایا بلکہ خود ہی الگ تھلگ پڑتا جا رہا ہے، جبکہ ایران اور روس کے سمبندھ پہلے سے ادھک مضبوط ہوتے جا رہے ہیں۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے. دوستوں جیسا کہ آپ جانتے ہیں آج عید غدیر ہے, تو پیش ہے اس بارے میں وشیش کاریکرم.
دوستو, عید غدیر کے شبھ اوسر پر ایک وشیش کاریکرم کے ساتھ آپ کی سیوا میں اپستھت ہیں. اس شبھ اوسر پر آپ سب کی سیوا میں ہاردک بدھائی پرستت کرتے ہیں. مریم مہر دادی اور گائم رضوی کا سلام سویکار کیجیے.
دوستو, آج کے کاریکرم میں ہم آپ کو یہ بتائیں گے کہ 18 ذلحج کو کیا ہوا تھا اور شیعہ مسلمان اس دن کو عید کے روپ میں کیوں مناتے ہیں. پوتر نگر مکہ اور مدینہ کے بیچ میں غدیر نام کا ایک چھوٹا سا کھیتر ہے جس کے پاس اتہاس کی مہتوپورن گھٹنا گھٹی. 18 ذلحج کو مہان ایشور نے پیغمبر اسلام پر وحی ارتھات ایشوری سندیش بھیجا. اس سندیش میں کہا گیا تھا کہ ہے پیغمبر, اس چیز کو پہنچا دیجئے جو آپ کے پالنہار کی اور سے اتاری جا چکی ہے, اور اگر آپ نے یہ کام نہیں کیا تو پیغمبری کا کوئی کام انجام نہیں دیا اور ایشور لوگوں سے آپ کی سرکشا کرے گا. جب یہ آیت اتری تو ہزاروں حاجی پیغمبر اسلام کے پاس موجود تھے. جو حاجی غدیر خم سے آگے نکل گئے تھے, پیغمبر اسلام نے انہیں واپس پیچھے لوٹنے کا آدیش دیا, اور جو پیچھے رہ گئے تھے اور ابھی تک غدیر نہیں پہنچے تھے ان کی پرتیکشا کرنے کا آدیش دیا گیا. جب سب اکٹھا ہو گئے تو اونٹوں کی کاٹھی کا ایک ممبر بنایا گیا. پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم اس ممبر پر تشریف لے گئے اور سب سے پہلے انہوں نے مہان ایشور کا گنگان کیا. اس کے بعد لگ بھگ 120,000 حاجیوں کو سمبودھت کرتے ہوئے پوچھا کہ کیا میں تم سب پر تمہاری جانوں سے زیادہ ادھیکار نہیں رکھتا. اس پر سب حاجیوں نے ایک آواز میں کہا کہ کیوں نہیں, آپ ہم پر ہم سے زیادہ ادھیکار رکھتے ہیں.
اس کے بعد پیغمبر اسلام نے کہا, مجھے ایک مہتوپورن سندیش پہنچانا ہے, اگر اس سندیش کو میں نے نہیں پہنچایا تو میں نے پیغمبری کا کوئی کاریہ ہی انجام نہیں دیا. اس کے بعد پیغمبر اسلام نے حضرت علی علیہ السلام کو کھڑا ہونے کا آدیش دیا اور ان کا داہنا ہاتھ پکڑ کر کہا کہ جس کا میں مولا و سوامی ہوں, یہ علی بھی اس کے مولا و سوامی ہیں. اس کے بعد مہان ایشور کے فرشتے حضرت جبرائیل پیغمبر اسلام پر نازل ہوئے اور انہوں نے مہان ایشور کا سندیش سنایا جس میں مہان ایشور کہتا ہے, آج ہم نے تمہارے دھرم کو پورا کر دیا اور اپنی نعمت کو تم پر پورا کر دیا اور تمہارے لیے اسلام دھرم کو چنا و پسند کیا. اس کے بعد پیغمبر اسلام نے کہا, ہے لوگو, ہدایت و پتھ پردرشن کا نور میرے اندر قرار دیا گیا ہے, اور اس کے بعد یہ پرکاش علی اور اس کے پشچات ان کی سنتان میں قرار دیا گیا ہے. اس کے بعد پیغمبر اسلام نے فرمایا کہ اپستھت انوپستھت لوگوں کو اس ایشوریہ سندیش کو پہنچائے, میں شیگر ہی تم لوگوں کے بیچ سے چلا جاؤں گا اور دو ملیوان چیزیں تم لوگوں کے مدے چھوڑ کر جا رہا ہوں, ایک قرآن اور دوسرے میرے پریجن ہیں. تم جب تک ان دونوں سے جڑے رہو گے کبھی بھی گمراہ نہیں ہوگے.
दोस्तों, गदीर खुम में जो कुछ हुआ वो कोई सामान्य घटना नहीं है। ये वो दिन है जिस दिन पैगंबर इस्लाम ने अपने बाद अपने उत्तराधिकारी की घोषणा की और उन्होंने गदीर खुम में जो कुछ कहा उससे उन्होंने इस्लामी समाज के दायित्व को भी निर्धारित कर दिया और ये स्पष्ट कर दिया कि मेरे बाद मेरा उत्तराधिकारी कौन होगा। इस आधार पर गदीर खुम की ऐतिहासिक घटना को एक पीढ़ी से दूसरी पीढ़ी तक स्थानांतरित किया जाना चाहिए ताकि आने वाली पीढ़ियां इस बात से अवगत हो सकें कि हज़रत अली अलैहिस्सलाम पैगंबर इस्लाम के उत्तराधिकारी हैं और जिस दिन पैगंबर इस्लाम ने हज़रत अली अलैहिस्सलाम को अपना उत्तराधिकारी घोषित किया था उसी दिन महान ईश्वर ने इस्लाम धर्म के पूरा होने की घोषणा भी कर दी थी। महान ईश्वर ने कहा कि हमने इस्लाम धर्म को तुम्हारे लिए पसंद किया। गदीर खुम की घटना इस्लामी इतिहास की महत्वपूर्ण घटना है और समस्त मुसलमानों पर अनिवार्य है कि वे गदीर खुम की घटना को समझें।
गदीर खुम की घटना को पीते हुए कुछ ही महीने गुजरे थे कि बड़ी ही हृदय विदारक घटना घटी और पैगंबर इस्लाम ने इस नश्वर संसार से विदा ले ली। इस दुखद घटना से पूरे इस्लामी समाज में शोक और दुख की लहर दौड़ गई, परंतु कुछ मुसलमान इस प्रकार के मौके की प्रतीक्षा में थे और उन्होंने मौके का दुरुपयोग किया और पैगंबर इस्लाम के आदेश पर ध्यान देने के बजाय अपनी मर्जी से स्वयं को उनका उत्तराधिकारी घोषित कर लिया। बहुत से विद्वानों और बुद्धिजीवियों का मानना है कि पैगंबर इस्लाम ने जिस बात का आदेश गदीर खुम में दिया था, अगर मुसलमान उस पर ध्यान देते और उस पर अमल करते तो इस्लाम अब तक विश्वव्यापी धर्म हो चुका होता। इसी कारण जिन लोगों ने इस्लामी इतिहास का अध्ययन किया और अध्ययन के बाद उन्हें पता चला कि पैगंबर इस्लाम के स्वर्गवास के बाद इस्लाम के सही व सच्चे रास्ते को मोड़ दिया गया, जिस पर उन्होंने खेद व्यक्त किया। प्रसिद्ध फ्रांसीसी दर्शन शास्त्री वेल्टर अपने खेत को इस प्रकार बयान करते हैं, हज़रत मोहम्मद की अंतिम कामना पूरी न हुई कि उन्होंने अली को अपने बाद अपना उत्तराधिकारी नियुक्त किया था।
गदीर खुम की ऐतिहासिक घटना की कुछ आयामों से समीक्षा बहुत ज़रूरी है। पहली बात यह है कि इस्लाम धर्म में नेतृत्व का अर्थ सत्ता की प्राप्ति नहीं होता। इस्लाम में किसी को भी इस बात का अधिकार नहीं है कि वो स्वयं से नबी या इमाम बन जाए। खुद पैगंबर इस्लाम अपनी मर्जी से पैगंबर नहीं बने थे, बल्कि महान ईश्वर ने उन्हें ये पद प्रदान किया था। महान ईश्वर जिसे भी अपना प्रतिनिधि मनाता है उसे हर प्रकार के पापों से दूर होना चाहिए। अगर ऐसा नहीं होगा तो हर इंसान को नबी या इमाम के हर कार्य पर संदेह होगा कि पता नहीं वो महान ईश्वर की इच्छा के अनुरूप है या नहीं। जब लोगों में नबी या इमाम के कार्यों के प्रति संदेह उत्पन्न हो जाएगा तो वे उसके अनुपालन में असमंजस्य का शिकार हो जाएंगे, उस पर अमल करने में वे आनाकानी से काम लेंगे। दूसरे शब्दों में उनके अनुसरण व अनुपालन में दृढ़ता से काम नहीं लिया जाएगा, जबकि महान ईश्वर ने नबी और इमाम को भेजा ही इसलिए है कि लोग उनका अनुसरण करें। अगर लोगों को उनके अनुसरण में संदेह हो जाएगा तो महान ईश्वर द्वारा नबी या इमाम बनाए जाने का उद्देश्य ही समाप्त हो जाएगा।
सारांश ये कि पैगंबर और उसके उत्तराधिकारी को हर प्रकार के पाप से मासूम होना चाहिए ताकि लोग किसी प्रकार के संदेह व असमंजस के बिना उसका अनुसरण कर सकें। अगर मुसलमानों ने पैगंबर इस्लाम के अंतिम हज और अंतिम वसीयत पर अमल किया होता तो उनके स्वर्गवास के बाद मुसलमान इतने संप्रदायों में न बटते। हज़रत अली अलैहिस्सलाम समस्त भलाइयों व सद्गुणों के स्रोत व प्रतिमूर्ति थे। अगर मुसलमान हज़रत अली अलैहिस्सलाम को पैगंबर इस्लाम का उत्तराधिकारी मान लेते तो लोक परलोक की अच्छाइयां उन्हें प्राप्त होती, परंतु मुसलमानों ने अपने गलत चयन से स्वयं को लोक परलोक की भलाई से वंचित कर लिया।
यहाँ पर इस बात का उल्लेख ज़रूरी है कि कुछ मुसलमान जो ये कहते हैं कि पैगंबर इस्लाम ने कहा था कि जिसका मैं मौला हूँ उसके अली भी मौला हैं, तो मौला का एक अर्थ दोस्त होता है। इसके जवाब में कहा जा सकता है कि अगर मौला का अर्थ दोस्त होता है तो हाजी गदीर से जो आगे निकल गए थे, पैगंबर इस्लाम ने उन्हें वापस आने का आदेश क्यों दिया, और जो गदीर से पीछे रह गए थे उनसे वहाँ आने की प्रतीक्षा क्यों की। अगर केवल ये बताना होता कि अली भी तुम्हारे दोस्त हैं तो ये कहने के लिए धूप में इतने हाजियों को रोकने की ज़रूरत क्या थी। यही नहीं, जब महान ईश्वर ने पैगंबर इस्लाम से कहा कि हे पैगंबर उस आदेश को पहुँचा दीजिए जो आपके पालनहार की ओर से इससे पहले नाजिल किया जा चुका है, और अगर आपने ये कार्य नहीं किया तो पैगंबरी का कोई कार्य ही अंजाम नहीं दिया।
यहाँ इस बात का भी उल्लेख ज़रूरी है, और वो ये है कि कोई बहुत महत्वपूर्ण बात थी जिसकी घोषणा के लिए महान ईश्वर ने पैगंबर इस्लाम से कहा था, और ये भी कहा था कि इससे पहले जो तुम्हारे पालनहार की ओर से नाजिल किया जा चुका है, और साथ ही ये भी कहा था कि अगर आपने ये काम नहीं किया तो पैगंबरी का कोई कार्य ही नहीं किया। इससे ये पता चलता है कि ये बहुत ही महत्वपूर्ण कार्य है। दूसरे शब्दों में ये कार्य नमाज और रोज़े से भी अधिक महत्वपूर्ण था। अगर ऐसा न होता तो महान ईश्वर ये न कहता कि अगर आपने ये कार्य अंजाम नहीं दिया तो पैगंबरी का कोई कार्य ही अंजाम नहीं दिया। जो लोग ये कहते हैं कि मौला के माने दोस्त हैं, तो उन्हें चाहिए कि पवित्र कुरान की उन आयतों पर ध्यान दें जिसके नाजिल होने के बाद पैगंबर इस्लाम ने ये कार्य अंजाम दिया, तो उन्हें बहुत अच्छी तरह ज्ञात हो जाएगा कि मौला के क्या अर्थ हैं। तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है, पर कार्यक्रम की समाप्ति से पहले एक बार फिर ईद गदीर की शुभ अवसर पर आप सबकी सेवा में हार्दिक बधाई पेश करते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, हमारा ये प्रयास आपको कैसा लगा इस बारे में हमें अवश्य बताइए। और प्रस्तुत है सभा का अंतिम कार्यक्रम विश्व दर्पण।
विश्व दर्पण।
श्रोताओ, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है, मैं हूं अहमद अब्बास। कार्यक्रम में हम बात करेंगे अमेरिका के राष्ट्रपति जो बाइडेन की वेस्ट एशिया यात्रा की। अमेरिका के राष्ट्रपति जो बाइडेन ने गत 13 जुलाई को पश्चिमी एशिया की यात्रा शुरू की। बाइडेन अवैध अधिकृत फिलिस्तीन पर बसे गैर कानूनी शासन इसराइल से अपनी यात्रा की शुरुआत के लिए पहुंचे, जहां इस समय कार्यवाहक प्रधानमंत्री के हाथ में सत्ता की बागडोर है। इसीलिए पहले से ही अनुमान लगाया जा रहा है कि बाइडेन की इस यात्रा में कुछ खास नहीं होने वाला है। बाइडेन ने इसराइल में ईरान परमाणु डील के बारे में भी बात की और दोहराया कि समझौते से बाहर निकलना अमेरिका की गलती थी।
The gigantic mistake for the last president to get out of the deal. They're closer to a nuclear weapon now than they were before. It doesn't have anything to do with whether or not the Quds force is going to stop or they're going to continue to be engaged in activities. We can act against them and still have a deal where they curtail their nuclear program. And so I still think it makes sense. We've laid out on the table, we've made the deal, we've offered it, and it's up to Iran now.
इस यात्रा में जो बाइडेन की कोशिश रही कि फिलिस्तीनी प्रशासन के साथ अमेरिका के संबंधों पर जमी भारी बर्फ का कुछ हिस्सा पिघल जाए, उन्होंने सहायता देने जैसे कदम उठाकर महमूद अब्बास को मनाने की कोशिश की। बाइडेन उन अमरीकी अधिकारियों में हैं जो टू स्टेट सॉल्यूशन पर जोर देते हैं, मगर पिछले वर्षों में ट्रंप सरकार के दौरान अमरीकी नीतियां इसके बिल्कुल विपरीत दिशा में आगे बढ़ी। बाइडेन का वादा था कि फिलिस्तीन में दो देशों के गठन के जरिए इस क्षेत्र में शांति की स्थापना का समर्थन करेंगे, लेकिन अमली तौर पर बाइडेन ट्रंप की नीतियों के विपरीत कोई कदम नहीं उठा रहे हैं। जो बाइडेन के लिए सबसे कठिन मरहला था सऊदी अरब का दौरा, जहां वैसे तो किंग सलमान की शाही सरकार है, मगर दरअसल सऊदी अरब की बागडोर उनके बेटे और क्राउन प्रिंस मोहम्मद बिन सलमान के हाथ में है। मोहम्मद बिन सलमान के खिलाफ जो बाइडेन बड़े कठोर बयान देते रहे हैं। अमेरिका के राष्ट्रपति जो बाइडेन इस यात्रा पर रवाना होने से पहले सऊदी नेतृत्व विशेष रूप से क्राउन प्रिंस मोहम्मद बिन सलमान से मुलाकात को लेकर रक्षात्मक मुद्रा में नजर आए थे।
Guess I will see the king and the crown prince. But that's not the meeting I'm going to. They'll be part of a much larger meeting.
अलबत्ता व्हाइट हाउस के अधिकारी ये कहते दिखाई दिए कि सऊदी अधिकारियों के साथ जो बाइडेन की अलग अलग मुलाकातें भी होंगी।
He'll have a bilateral discussion with the king and the king's leadership team.
In Saudi Arabia, the president will meet with the Saudi leadership with an aim to strengthen our partnership and also hold bilateral meetings with a number of other Middle Eastern leaders.
बाइडेन ने अपने चुनावी प्रचार में यमन युद्ध में भूमिका निभाने के लिए खराब हुई अमेरिका की छवि को सुधारने का वादा किया था। इसी के साथ उन्होंने वॉशिंगटन पोस्ट के पत्रकार जमाल खाशोगजी की हत्या का आदेश देने वाले सऊदी क्राउन प्रिंस मोहम्मद बिन सलमान को सजा दिलवाने की भी बात कही थी। दरअसल मोहम्मद बिन सलमान जो बाइडेन के गले की हड्डी बन गए हैं। एक तरफ तो बाइडेन के कठोर बयान हैं जो उन्होंने बिन सलमान की हरकतों और नीतियों को आधार बनाकर दिए थे, और एक तरफ अमेरिका का मौजूदा ईंधन संकट है जिसे हल करने के लिए बाइडेन को सऊदी अरब की मदद की जरूरत है। सऊदी अरब के पूर्व इंटेलिजेंस अधिकारी साद अल जबरी, जो अपनी जान बचाकर अमरीका और फिर वहां से कैनेडा भागे, सऊदी क्राउन प्रिंस पर बड़े गंभीर आरोप लगाते रहे हैं। वो बिन सलमान को मनोरोगी और हत्यारा कहते हैं जिसने बहुत सारे लोगों का कत्ल किया है।
I am here to sound the alarm about a psychopath killer in the Middle East with infinite resources who poses threat to his people, to the Americans and to the planet. A psychopath with no empathy, doesn't feel emotion, never learned from his experience, and we have witnessed atrocities and crimes committed by this killer.
विश्व दर्पण। अंतर्राष्ट्रीय घटनाक्रमों की नब्ज टटोलकर विश्व भर में होने वाले परिवर्तनों की तह तक जाने वाला कार्यक्रम विश्व दर्पण। हर हफ्ते सोमवार को।
पूर्व सऊदी इंटेलिजेंस अधिकारी साद अलजबरी के बेटे खालिद अलजबरी ने ब्रितानी पत्रकार महदी हसन के कार्यक्रम में बोलते हुए मोहम्मद बिन सलमान की बेरहमी की हैरत अंगेज कहानी सुनाई। जाहिर है कि खालिद अलजबरी भी सऊदी अरब से भागे हुए हैं।
So Omar Ansara, when they were 17 and 18, on MBS's first day as crown prince, became hostages. He prevented them from leaving the kingdom to join their schools in Boston. And then later, when they missed their first week of school, my father pleaded with MBS directly. And in WhatsApp text messages, he effectively blackmailed my dad, telling him, I want to solve this issue with your son and daughter, but there's a file here related to the previous crown prince. So unlike Khashoggi, where MBS deflected on rogue agents, he's been micromanaging the hostage situation of my siblings since 2017. Last month, the UN Working Group on Arbitrary Detention investigated their forced disappearance declared that their detention was unlawful, arbitrary. They declared the treatment that they received in disappearance as torture. They referred their cases to both the Working Group on Forced Disappearance and the Special Rapporteur on Torture. It's been an ongoing mayhem for 5 years, where a couple of teenagers had their lives and dreams dropped by the Saudi Crown Prince.
पाकिस्तान के वरिष्ठ टीकाकार नासिर शीराजी अमरीकी राष्ट्रपति जो बाइडेन के दौरे के लक्ष्य पर रोशनी डालते हुए कहते हैं कि अमरीका की सुपरमेसी खतरे में है।
मेरा ख्याल है कि बहुत वाजह है, अमेरिका जो दुनिया के ऊपर अपनी बालादस्ती या सुपरमेसी कायम रखे हुए है, उसमें दुनिया के बाज मनातिक बहुत पिविटल रोल प्ले करते हैं कि अगर वो मनातिक जो है उसमें उनकी हेजमनी अंडर क्वेश्चन आ जाए और उनकी सुपरमेसी जो है वो श्रिंक होना शुरू हो जाए, तो अमेरिका अपनी एक सुप्रीम पावर का जो रोल है वो मेंटेन नहीं रख सकता है। जैसे एक थ्योरी थी जिसे हम कहा करते थे कि दुनिया के अंदर कोई हार्ट लैंड है और अगर उस हार्ट लैंड के ऊपर कोई काबज हो जाए तो पूरी दुनिया के ऊपर कब्जा बाकी रख सकता है। आज दुनिया के अंदर मिडल ईस्ट ऐसी ही एक हार्ट लैंड का रोल प्ले करती और मशरक़ वस्ता में चूँकि ये कई अहम लिहाज से ये इम्पॉर्टेंट है कि ये आयल चोक पॉइंट्स हैं, यहाँ पर ट्रेड जो पॉइंट्स हैं, यहाँ पर दुनिया के तीन बड़े तहजीबों के हवाले से जो सिविलाइजेशन क्लैश ऑफ सिविलाइजेशन बयान किया गया है, ये उसकी फॉल्ट लाइन है। और इसके अलावा ये एक ऐसा एरिया है कि जो दुनिया की पॉलिटिक्स पे सबसे ज़्यादा असरअंदाज हो सकता है, लिहाजा वाज़े तौर पे इस एरिया के अंदर नई जो तब्दीलियाँ आई हैं, रीजन के अंदर जो तब्दीलियाँ आई हैं और जो ग्लोबल तब्दीलियाँ आई हैं, इन दोनों ने इस एरिया को, इस रीजन को रीशेप करने में मदद दी है। इसी तरह रीजन के अंदर बिलखसूस बाब मुंदब और उस एरिया के अंदर जो ईरान का बढ़ता हुआ इन्फ्लुएंस है, वो भी एक बहुत चैलेंजिंग सिचुएशन इख्तियार कर गया है कि पहले हुर्मुज़ स्ट्रेट थी, फिर अब ये वाला बाब मुंदब आ गया है और उसके बाद अगर फ़र्ज करें कि ये लेबनान और ये जो एरिया है, इस एरिया के अंदर भी ईरान का इन्फ्लुएंस जो बढ़ा हुआ है, अगर ये भी एक्टिव रोल प्ले कर जाता है तो आप ये समझें कि पूरी दुनिया की जो पॉलिटिक्स है ये यहाँ से शेप अप होना स्टार्ट हो जाएगी। तो इस लिहाज से अमेरिका के लिए बड़ा इंपॉर्टेंट है कि वो रीशेप करे अपने रिलेशंस को।
नासिर शिराजी की ये बात दुरुस्त है कि हालात अमेरिका के कंट्रोल से बाहर निकल चुके हैं और वो बड़ी तिकड़म लगा कर भी अपनी पुरानी पोजीशन बहाल करने में नाकाम है, मगर उसे बार बार चुनौतियां मिल रही हैं। चुनौतियां केवल अमेरिकी विरोधी सरकारों की तरफ से नहीं बल्कि खुद अमेरिका के घटकों की तरफ से मिल रही हैं। अमरीका कई पहलुओं से सक्रिय है। इसराइल को इलाके में पूरी तरह स्थापित करने के लिए अमरीका कोशिश कर रहा है, इसके साथ ही ईरानोफोबिया भी फैला रहा है।
तो सिचुएशन बहुत इम्पॉर्टेंट है कि अमेरिका की हेजमनी श्रिंक कर रही है और वो अपने सर्वाइवल की इस लिहाज से जंग लड़ रहे हैं। ईस्ट की तरफ जो ताकत का तवाजन है बहुत तेजी से बढ़ रहा है اور ایسٹ انٹیگریٹ ہو رہا ہے, چائنا, رشیا, ایران, پاکستان, ریجنل کنٹریز, یہ آپس میں انٹیگریٹ ہوتے جا رہے ہیں. ایسٹ کی انٹیگریشن کے نتیجے میں ظاہر ہے ایسٹ کا وزن بڑھنا شروع ہو جائے گا, ایسٹ ڈیسیژن میکر بننا شروع ہو جائے گا. ظاہر اس کو روکنا امریکہ کی سپریمیسی کو باقی رکھنے کے لیے بہت ضروری ہے. تو وہ چاہتے سمجھتے ہیں کہ شاید اس کو روک نہ پائیں لیکن اس سفر کو سلو کر پائیں. اور اسی طریقے سے جو ڈیمیجز امریکہ کو ہوئے ہیں, خواہ وہ ٹینکر پالیسی کے اندر, جو بالخصوص ہرمز اسٹریٹ کے اندر جو ٹینکر وار چلی ہے اس کے اندر, پھر اس کے بعد جو سیٹلائٹ کے اندر, پھر اس کے بعد جو انہوں نے ابھی انمینڈ وہیکلز جو ہیں, آرم وہیکل جو ہیں, اس کے حوالے سے ڈرونز کے حوالے سے جو ایشوز چلا ہے اس میں بھی ایران نے ظاہر ہے بہت زیادہ امریکہ کو ہزیمت سے دوچار کیا ہے. پھر اس کے بعد ریجنل ڈیولپمنٹس جو ہیں, وہ اقتصادی ڈیولپمنٹ ہو, وہ پولیٹیکل ڈیولپمنٹ ہو, سیریا کے ایشوز ہوں, وہ اس کے بعد جو ہے وہ لیبنان کے ایشوز ہوں, تو ہر روز جو آنے والے اس پورے ریجن کی جو سچویشن ہے وہ امریکہ کے مقابلے میں جا رہی ہے اور ریجن کے اپنے انٹرسٹ میں جا رہی ہے. اس وقت اس ساری سچویشن کو چینج کرنے کے لیے اس ریجن میں اپنے الائز کے ساتھ نئی طرح کی نیگوسیشن کرنا چاہتے ہیں.
اسلامی گڑتندر ایران کے مسئلے میں امریکہ کی نیتیاں بار بار بری طرح ناکام ہوئی ہیں, جس کی وجہ یہ ہے کہ امریکہ ایران کے زمینی تتھیوں کو سمجھ پانے میں اسمرتھ ہے. ایک زمینی سچائی یہ ہے کہ جہاں ایک طرف امریکہ لگاتار کمزور پڑا ہے, وہیں اسلامی گڑتندر ایران کی طاقت لگاتار بڑھتی گئی ہے. ایران ایک بڑی علاقائی طاقت کے طور پر اپنی پہچان بنا چکا ہے اور ایک بھروسے مند ساجھیدار و سہیوگی کے روپ میں خود کو ستھاپت کرنے میں سفل رہا ہے. شوتاؤ کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے.
تو دوستو, اسی کے ساتھ ہماری یہ سبھا بھی یہیں پر سمپن ہوتی ہے. خدا حافظ. Thank you.